यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। कोरोना भाइरस संक्रमित 16 जनाको मृत्यु। थप 1154 जनामा संक्रमण पुष्टि। आज 1005 जना संक्रमण मुक्त। सार्वजनिक यातायातमा यात्रा गर्दा सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सबैमा आग्रह। बिना अक्सिजन 10 पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्नुहुने आंग्रिता शेर्पाको निधन। निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीबाट दुःख व्यक्त। आगामी 5 दिन देशका धेरै स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागको सबैमा अनुरोध। र भारतको मुम्बईमा 3 तले पुरानो घर भत्किँदा कम्तीमा 10 जनाको मृत्यु। समाचार अब विस्तारमा। कोरोना भाइरस संक्रमणका कारण आज एकै दिन काठमाडौँ उपत्यकाका 6 सहित नेपालमा थप 16 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या 427 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमणबाट आज काठमाडौँ उपत्यकाका 6, बाँके र मकवानपुरका 2-2 जना, झापा सुनसरी पर्सा चितुवन दोलखा र रूपन्देही जिल्लाका 1-1 जनाको मृत्यु भएको जानकारी दिनुभयो। आज देशभरका विभिन्न प्रयोगशालामा 9,533 जनामा गरिएको परीक्षणमा 1,154 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या 65,276 जना पुगेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यस्तै आज थप 1,005 जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या 47,238 पुगेको छ। हालसम्म देशभर सक्रिय संक्रमितहरूको संख्या 17,611 रहेको छ भने देशका विभिन्न स्थानमा रहेका संस्थागत आइसोलेसनमा 8,921 र होम आइसोलेसनमा 8,690 जना रहेका मन्त्रालयले जनाएको छ। यस्तै हाल 500 भन्दा बढ़ी संक्रमितहरू रहेका जिल्लामा काठमाडौँ उपत्यकाका 3 जिल्ला सहित सिराहा, मकवानपुर, चितवन र रूपन्देही रहेका छन्। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक यातायातमा यात्रा गर्दा सामाजिक दूरी कायम गर्नुका साथै आवश्यक अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले स्वास्थ्य सन्देशको उचित प्रयोग नभएका कारण संक्रमण दर बढ़िरहेकाले सार्वजनिक यातायातमा यात्रा गर्दा 2 मिटरको दूरी कायम गर्न, क्रमबद्ध रूपमा गाड़ीमा चढ़न, बस चढ़नु र ओर्लनु अघि सेनिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गर्नुभयो।
सार्वजनिक यातायातमा चढ़ने क्रममा भीड़भाड़ नगरी एक व्यक्ति र अर्को व्यक्ति 2 मिटर टाढा लाइन लागेर चढ़ौं। काममा पुग्न हतार हुन्छ, तर हामीले लाइनमा बस्ने संस्कारको विकास गर्नुपर्दछ। यात्रु चढ़ने र ओर्लने बेलामा हात सफा गर्न गाड़ीमा सेनिटाइजरको व्यवस्था गर्ने, यात्रीले पनि सवारी साधन चढ़नु र ओर्लनु अघि सेनिटाइजरको प्रयोग गर्नुपर्दछ। सवारी साधनमा यात्रा गर्दा एक सीटमा एकजना मात्र बसी यात्रा गर्ने र सवारी साधनको झ्याल खुल्ला राखी यात्रा गर्ने, सार्वजनिक सवारी साधन प्रयोग गरी अफिस पस्नु अघि अनिवार्य हात धोएर मात्र प्रवेश गर्ने।
यस्तै स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यका लगायत घना बस्ती भएका स्थानमा 60 वर्षमाथि उमेरका ज्येष्ठ नागरिक र बालबालिकाहरूलाई घर बाहिर ननिस्कन समेत आग्रह गरेको छ। बिना अक्सिजन 10 पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आंग्रिता शेर्पाको निधन भएको छ। आज बिहान 10 बजे उहाँको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको उहाँका आफन्त नुवछेपाल शेर्पाले जानकारी दिनुभयो। सोलुखुम्बोको थामेमा जन्मिनुभएका 72 वर्षीय हिमचितुवाको नामले प्रख्यात पर्वतारोही शेर्पाको पार्थिव शरीर शेर्पा गुम्बामा राखेर आउँदो बुधबार बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने भएको छ। उहाँले सन् 1983 देखि सगरमाथाको आरोहण शुरू गर्नुभएको थियो। पहिलो पटक करिब 20 वर्षको उमेरमा चोयु हिमालको आरोहण गर्नुभएका शेर्पाले बिना अक्सिजन पहिलो पटक 1983 सगरमाथा चुचुरामा पाइला टेक्नु भएको थियो। सर्वोच्च शिखर सगरमाथा मात्र नभई उहाँले बिना अक्सिजन नै पाकिस्तानको माउन्ट केटू तथा नेपालका चोयु, मनास्लु, लोत्से, अन्नपूर्ण, धौलागिरी लगायत दर्जनौ हिमालको पटक पटक आरोहण गर्नुभएको थियो। उहाँ 15 वर्षकै उमेरदेखि आरोहणमा लाग्नुभएको थियो। बिना अक्सिजन 10 पटक आरोहणको विश्व कीर्तिमानलाई अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रख्यात नेपाली पर्वतारोही अंगिता शेर्पाको निधन भएकोमा दुःख व्यक्त गर्नुभएको छ। आज ट्वीट गर्नुहुँदै राष्ट्रपति भण्डारीले हिमचितुवाको निधनबाट मुलुकको पर्वतारोहण पर्यटनका क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ। दिवंगत शेर्पाको आत्माको चिर शान्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही अंगिता शेर्पाको निधनमा दुःख व्यक्त गर्नुहुँदै प्रति श्रद्धांजलि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले आज ट्वीट गर्नुहुँदै शोक सन्तप्त परिवार र शुभेच्छुक प्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले उहाँको कीर्तिमानी सदा स्मरणीय रहने ट्वीटमा उल्लेख गर्नुभएको छ। यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले पनि शेर्पाप्रति श्रद्धांजलि व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने ऐन पूर्ण कार्यान्वयन गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले ऐन अनुसार आगामी कार्तिक 7 गते भित्र विज्ञापन बोर्ड गठन गरी डाउनलिंक अनुमति लिएर नेपालमा प्रसारण गरिरहेका टेलिभिजन च्यानलहरूलाई विज्ञापन रहित अर्थात क्लीन फिड बनाउन मन्त्रालयलाई निर्देशन दिएको हो। ऐनको प्रभावकारी कार्यान्वयनका लागि विज्ञापन रहित हुन नसक्ने विदेशी टेलिभिजनको प्रसारण रोक्न मन्त्रालयले बनाएको कार्ययोजना, यसका कारण रोकिने च्यानलहरूको विवरण र यसले पार्ने सकारात्मक एवं नकारात्मक प्रभावका बारेमा 15 दिनभित्र मन्त्रालयको धारणा समितिमा पठाउन पनि निर्देशन दिएको छ। यस्तै स्वदेशी टेलिभिजनलाई प्रवर्धन गर्न विदेशी टेलिभिजनको प्रसारणमा नेपाली विज्ञापन प्रसारण गर्ने नीति नलिन पनि संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। आगामी 5 दिन देशका धेरै स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले एक विशेष बुलेटिन जारी गर्दै उत्तर पूर्व बंगालको खाड़ीमा रहेको न्यूनचापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्ने क्रममा आगामी 4-5 दिनसम्म देशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन र ट्याङ्क सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम विभागले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजका लागि तय भएको सचिवालय बैठक भोलि बस्ने गरी स्थगित भएको छ। सचिवालय बैठक भोलि मध्याह 12 बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाले जनाएको छ। नेकपा सचिवालयको हिजोको बैठकमा नेताहरूले मन्त्री परिषद पुनर्गठनका बारेमा नीतिगत छलफल गर्नुभएको नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक आगामी असोज 19 गते सोमबार पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्ने भएको छ। पार्टीको आगामी 14 महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले आज राष्ट्रपति भवन शीतल निवासमा विदाई भेट गर्नुभएको छ। त्यस अवसरमा राष्ट्रपति भण्डारीले सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा पाकिस्तानका राजदूतलाई बधाई दिनुहुँदै भविष्यमा दुई देश बीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति भण्डारीले नेपाल र पाकिस्तान बीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तारका लागि पारस्परिक सहकार्यको सम्भावना रहेको बताउनुभयो। राष्ट्रपति भण्डारीले छिमेकी मित्र राष्ट्रका रूपमा नेपालले पाकिस्तानसँगको सम्बन्धलाई सधैँ उच्च महत्व दिँदै आएको विचार व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आवश्यक स्वास्थ्य सतर्कताका उपायहरूको प्रभावकारी पालनाका लागि नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको छ। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण अनुगमन गर्नुहुँदै मन्त्री भट्टराईले कोरोना भाइरसको संक्रमणबाट बस्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न निर्देशन दिनुभएको हो। विश्व महामारीको रूप लिएको कोविड 19 का कारण गत चैत दोस्रो हप्तादेखि बन्द आन्तरिक उडान आजबाट पुनः सञ्चालनमा आएपछि आजै मन्त्री भट्टराई अवलोकन गर्न विमानस्थल पुग्नु भएको हो। आजै मन्त्री भट्टराई पर्यटन मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको कार्यालय पुग्नुभई भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको विभिन्न डिजाइनहरूको समेत अवलोकन गर्नुभयो। गौतम बुद्ध विमानस्थलको काम करिब 92% सकिएको छ। आगामी डिसेम्बरसम्म सबै काम सम्पन्न गरी मार्चबाट सञ्चालनमा ल्याउने लक्ष्य राखिएको यस विमानस्थलमा विद्युतीय उपकरण जडानको काम बाँकी रहेको छ। यसका लागि विदेशबाट जनशक्ति ल्याउनु पर्ने तर कोविडका कारण जनशक्ति आउन ढिलाइ भइरहेको आयोजनाले जनाएको छ। कोविड 19 महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको लकडाउनका कारण स्थगित आन्तरिक हवाई उडान आजदेखि 6 महिनापछि शुरू भएको छ। सामान्य अवस्थाको भन्दा 25% क्षमतामा आन्तरिक उडान सञ्चालनका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ। शुरूको 7 दिनको अवस्थालाई हेरेर क्रमशः उडान संख्या थपिने प्राधिकरणले जनाएको छ। हाल आन्तरिकतर्फ दैनिक 50 वटासम्म उडान सञ्चालन गरिने प्राधिकरणले जनाएको छ। आज बुद्ध एयरले राजविराज बाहेक सबै गन्तव्य र यति एयरले पोखरा, चितवन र विराटनगरमा उडान भरेको छ। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतको आदेश अनुसार कैद सजाय छूट हुन सक्ने व्यवस्थालाई बिना भेदभाव कार्यान्वयन गर्न आग्रह गरेको छ। आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तीमा कारागार नियमावली 2020 को नियम 29 बमोजिम सर्वोच्च अदालतले दिएको आदेशको बिना भेदभाव कार्यान्वयन गर्न आग्रह गरिएको छ। महोत्तरीको बर्दीवासदेखि पर्साको वीरगंजसम्मको 136 किलोमिटर रेलमार्गको 70 किलोमिटर भन्दा बढ़ीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ। बर्दीवासदेखि वीरगंजसम्मको 136 किलोमिटर रेलमार्गको जंगली क्षेत्रमा रूख कटान गरेर माटो पूर्ने काम तीव्र गतिमा भएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो। कोरोना महामारीका कारण बर्दीवास वीरगंज खण्डमा निर्माण कार्य प्रभावित भएका कारण अवस्था सामान्य भएपछि निर्माण कार्यले तीव्रता पाउने महानिर्देशक मिश्रले बताउनुभयो। 5 वर्षभित्र पूरा गर्ने गरी राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेर 69 अर्ब 52 करोड़ रूपियाँको लागतमा 945 किलोमिटरको पूर्व पश्चिम रेलमार्गको कार्य अगाडि बढ़ेको हो। मकवानपुरको राक्सीराङ 3 महिनाटारमा जीप दुर्घटना हुँदा 2 बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा राक्सीराङ गाउँपालिका 3 का 13 वर्षीय रिजन तितुङ र 11 वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका राक्सीराङ गाउँपालिका 3 का 27 वर्षीय सूरज शाहीलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्र बहादुर राणाले जानकारी दिनुभयो। झापा जिल्लामा उत्पादित रबरको उचित बजार मूल्य निर्धारण हुन नसक्दा किसान निराश बनेका छन्। सरकारले रबर जोन घोषणा गरेपछि उत्साहित भएर रबर खेती शुरू गरेका किसान बजार मूल्य नतोकिएकै कारण भारतबाट आयात हुने रबरसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका हुन्। झापाबाट संवाददाता निशेष राईको रिपोर्ट।
रबर खरिदमा वर्षेनी अरबौं रूपियाँ विदेशीनबाट रोक्न र स्वदेशमै उत्पादकत्व बढ़ाउन भन्दै सरकारले 3 वर्ष अगाडि कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापालाई रबर जोन घोषणा गरेको थियो। त्यसपछि उत्साहित भएर किसानले नगदे बालीको रूपमा रबर खेती बढ़ाए, तर सरकारले बजार र मूल्य निर्धारणलाई प्राथमिकता दिएन, जसले गर्दा विदेशबाट भित्रने रबरको कच्चा पदार्थसँग प्रतिस्पर्धा गर्न नसक्दा किसानले रबरको रूखबाट केही महिना यता चोप संकलन समेत गरेका छैनन्। बुद्धशान्ति गाउँपालिका आदर्श सामुदायिक नमूना वनका अध्यक्ष तिलक रिजाल:
जो पनि नबिक्ने भएको कारणले सिप बनाएर मात्रै बेच्नु पर्ने भएको हुँदा कटाई खर्च, सिप बनाउने खर्च लगायत यो कस्टहरू जोड्दाखेरि 160-165 चाहिँ हाम्रो लगानी नै हुँदो रहेछ, त्यसो भएको कारणले हामीले कटाउन सकेनौ।
झापाका 9 वटा स्थानीय तहमा व्यक्तिगत, सामुदायिक वन, सहकारी संस्था र कम्पनी गरी 43 वटा फर्मले 252 हेक्टर क्षेत्रमा रबर खेती गरेका छन्। प्रति हेक्टर 1 मेट्रिक टन भन्दा बढी उत्पादन हुन्छ। तर उत्पादन अनुसार उचित मूल्य र सरकारी समन्वय अभावमा त्यही रबर क्षेत्र पनि संकटमा पर्दैछ। रबर जोन संचालक समिति झापाका अध्यक्ष बालकृष्ण सापकोटा:
नीति बन्न पर्यो, राज्यले अपनत्व लिनु पर्यो। वनका खाली क्षेत्रहरू छन्, खोला किनारहरू छन्, चुरे क्षेत्रहरू छ। व्यापक रूपमा यसको खेती गरेर भोलि मुलुकलाई आत्मनिर्भर बनाउनतिर चाहिँ हामीले लाग्ने भने यो सक्षम हुने खालको खेती हो।
रबर खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन सरकारले प्रोत्साहन गरे पनि लागत अनुसारको मूल्य नपाउँदा किसान मर्कामा छन्। त्यसैले सरकारले आधुनिक उपकरण तथा प्रविधि व्यवस्थापनमा सघाउने र मूल्य सुनिश्चित गरिदिने हो भने व्यावसायिक रबर खेती फस्टाउने देखिन्छ। निशेष राई, रेडियो नेपाल, झापा।
रूपन्देहीमा चार दिन अघि हराएका एक स्वास्थ्य कर्मीको शव आज फेला परेको छ। बुटवलबाट बेपत्ता भएका सिनियर अहेब विष्णु प्रसाद नेपालको शव तिलोत्तमा सो र मदवलिया बिहुली स्थित नहरमा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतीत सिंह राठौरले जानकारी दिनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको मुम्बई शहर स्थित भिवान्डी इलाकामा तीन तले घर भत्किएर भएको घटनामा कम्तीमा 10 जनाको मृत्यु भएको समाचार छ। बिहान सबेरै मान्छेहरू सुतिरहेको बेला भएको घटनामा अन्य केही व्यक्ति भग्नावशेषमा पुरिएको आशंकामा उद्धार कार्य जारी रहेको समाचार छ। त्यहाँको स्थानीय प्रशासनले उक्त घटनालाई जोखिमयुक्त उक्त घरलाई जोखिमयुक्त घरको सूचीमा राखेर त्यहाँबाट बसोबास हटाउन दिएको आदेशको व्यवस्था गरेका कारण दुःखद घटना भएको बुझिएको छ। अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनका डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेर पदको दुरूपयोग नगर्न चेतावनी दिनुभएको छ। राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतका एकजना महिला न्यायाधीशको निधन भएकाले आगामी हप्ता नयाँ न्यायाधीश मनोनयन गर्ने बताउनु भएको छ। बाइडेनले रिपब्लिकनहरूले न्यायालयमा वर्चस्व कायम गरी कतिपय राष्ट्रिय मुद्दामा प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ। दोस्रो विश्वयुद्धमा प्रयोग भएका विस्फोटक पदार्थको व्यवस्थापनमा जुटेका दुई स्वयंसेवकको सोलोमन प्रायद्वीपमा विस्फोटक पदार्थ विस्फोटमा परि मृत्यु भएको समाचार छ। सोलोमन प्रायद्वीपमा यत्रतत्र छरिएर रहेका नपट्किएका विस्फोटक पदार्थलाई सुरक्षित तवरले व्यवस्थापन कार्यमा जुटेका नर्वेका ट्रेन्ट ली र अस्ट्रेलियाका नागरिक स्टेफेन आटकिन्सोनको विस्फोटमा परि मृत्यु भएको अन्तर्राष्ट्रिय राहत संस्थाले जनाएको छ। दोस्रो विश्वयुद्धको क्रममा संघर्षको केन्द्र जस्तै बनेको दक्षिण प्रशान्त महासागरीय टापु सोलोमन प्रायद्वीपमा लाखौंको संख्यामा विस्फोटक पदार्थ यत्रतत्र छरिएर रहेका आशंका गरिन्छ। अब आर्थिक समाचार।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार 6.12 बिन्दुले ओह्रालो लागेको छ। लगातार उकालो लाग्दै आएको शेयर बजार सोमबार 6.12 बिन्दुले ओह्रालो लागेर नेप्से परिसूचक 1569.06 बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। सोमबार कुल 195 कम्पनीका 2,63 करोड़ रूपियाँ बराबरको शेयर कारोबार भएको छ। वीरगंजका युवा व्यवसायीहरूले तयारी पोसाक उत्पादन गर्ने गार्मेन्ट उद्योग सञ्चालन गरेका छन्। 11 करोड़ रूपियाँको लागतमा आधुनिक प्रविधियुक्त नोबेल टेक्सटाइल्सको थप अर्को प्लान्ट स्थापना गरिएको उद्योगका एक सञ्चालक रमेश गाडियाले बताउनुभयो। स्विजरल्याण्ड तथा चीनबाट आयातित 5 अत्याधुनिक गार्मेन्ट मेसिनबाट आगामी कार्तिकदेखि तयारी पोसाक उत्पादन शुरू हुने वीरगंजबाट संवाददाता ध्रुव अधिकारीले जनाएका छन्। भारत तथा तेस्रो मुलुकबाट आयात गरिने तयारी पोसाकको आयातलाई घटाउन सरकारले स्वदेशी तयारी पोसाक उत्पादन गर्ने उद्योगलाई प्रवर्धन गर्नुपर्ने ती व्यवसायीहरूको भनाइ छ। आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरू हुन थालेपछि सौराहाका पर्यटन व्यवसाय उत्साहित भएका छन्। खुलेका होटलमा खासै पर्यटक आइ नसकेको भए पनि टेलिफोनबाट सेवा र सुविधाका बारेमा जानकारी लिने क्रम निकै बढ़ेकाले पर्यटन व्यवसाय उत्साहित भएका हुन्। क्षेत्रीय होटल संघ सौराहा चितवनका अध्यक्ष दीपक भट्टराईले शुरू भएको आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरू हुन थालेकाले आशा जगाएको बताउनुभयो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अडनाथ बरालले सामुदायिक वनमा हात्ती प्रवेश सोमबारदेखि खोलिएको पनि बताउनुभयो। सौराहाको कुमरोज र बाघमारा चित्रसेन मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई हात्तीमा चढ़ाएर घुमाउने गरिन्छ। ती वन क्षेत्रमा डुंगा सयर पनि गराइन्छ। बरालका अनुसार निकुञ्जमा पैदल यात्रा जंगल वाक पनि खोलिएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार अजय बमबाट।
युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तहमा निर्माण गरिने खेलकुद पूर्वाधार खेलग्राम निर्माणका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ। मन्त्रालयले सोमबार एक सूचना निकाल्दै स्थानीय तहलाई खेलग्राम निर्माणको लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो। चालू आर्थिक वर्ष 2077-78 लागि मन्त्रालयले थप 30 पालिकामा खेलग्राम निर्माणको लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो। मन्त्रालयले प्रथम पटक प्रकाशित सूचनाको 35 दिनभित्र आवश्यक प्रक्रिया पूरा गरेर मन्त्रालयको खेल पूर्वाधार विकास शाखामा वा राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वरमा प्रस्ताव पेश गर्न सकिने जनाएको छ। स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण सम्बन्धी कार्यविधि र मन्त्रालयले पठाएको नमूना खेलग्रामको अवधारणा अनुसार प्रस्ताव पेश गर्नुपर्नेछ, जसमा फुटबल मैदान, क्रिकेट मैदान, भलिबल मैदान, कभर हल, ट्र्याक एण्ड फिल्ड, वाकिङ रूट, फुट ट्रेल, स्विमिङ पुल, विचरण पार्क लगायत पूर्वाधार समेटिनु पर्नेछ। सरकारले देशभरका स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण गर्ने उद्देश्यले एक स्थानीय तहमा एक खेलग्रामको नीति ल्याएको थियो। सरकारले 70% र स्थानीय तहले 30% लगानी व्यवस्थापन गर्ने मोडालिटी सहितको खेलग्रामको अवधारणा अघि सारेको हो। खेलग्राम निर्माणका लागि सरकारले गत वर्षबाट बजेट विनियोजन समेत गर्न शुरू गरेको थियो। स्थानीय तहसँगको साझेदारीमा मन्त्रालयले गत वर्षबाट 84 पालिकामा खेलग्राम निर्माण शुरू गरिसकेको छ। इङ्ग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीका मिडफिल्डर इल्के गुन्डुगनलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। सिटीले सोमबार मिडफिल्डर गुन्डुगनलाई कोरोना देखिएको जनाएको छ। कोरोना देखिएपछि जर्मन मिडफिल्डर 10 दिनको सेल्फ क्वारेन्टाइन रहेको सिटीले जनाएको छ। गुन्डुगनले सिजनको पहिलो खेल समेत गुमाउने भएका छन्। विश्व नम्बर एक खेलाड़ी नोभाक जोकोभिच इटालियन ओपनको फाइनलमा प्रवेश गरेका छन्। 4 च्याम्पियन सर्बियन खेलाड़ी जोकोभिचले क्यास्पर रूडमाथि 2 सहज जित हात पारेका हुन्। अब फाइनल खेलमा उनले अर्जेन्टिन खेलाड़ी डिएगो स्कोजमोनसँग प्रतिस्पर्धा गर्नेछन्।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 देशभर सामान्यतया बद्लिरहे केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम तथा प्रदेश 1-2 बागमती गण्डकी र प्रदेश 5 केही स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.8 डिग्री सेल्सियस, वर्षा 12 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 31.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 11.8 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 33 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 6.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 34.8 डिग्री सेल्सियस, न्यूनतम 21.7 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपायलको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23.1 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। कोरोना भाइरस संक्रमित 16 मृत्यु, थप 1154 जनामा संक्रमण पुष्टि, आज 1005 जना संक्रमण मुक्त। सार्वजनिक यातायातमा यात्रा गर्दा सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सबैमा आग्रह। बिना अक्सिजन 10 सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्नुहुने आंगृता शेर्पाको निधन, निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीबाट दुःख व्यक्त। आगामी 5 देशका धेरै स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन मौसम विज्ञान विभागको सबैमा अनुरोध। र भारतको मुम्बईमा 3 पुरानो घर भत्किँदा कम्तीमा 10 मृत्यु। हवस् त, साँझ 7 समाचार सकियो। 8 अंग्रेजी र 9 नेपालीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।